الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين هاجروا وأخرجوا من ديارهم وأوذوا في سبيلي وقاتلوا وقتلوا لأكفرن عنهم سيئاتهم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم آمين جی ہو رہی تو سبھی شروع ہوئی ہے آئے گی فالذین ہاجروا اعوذ باللہ من الشیطان الرجیم فالذین ہاجروا اور پھر وہ لوگ جنہوں نے ہجرت کی وأخرجوا من دیارہم اور جو نکالے گئے اپنے گھروں سے وَأُوذُوا فِي سَبِيلِي اور جو ستائے گئے میری راہ میں وَقَاتَلُوا اور جنہوں نے جہاد کیا قتال کیا وَقُتِلُوا اور جو شہید ہوئے لَأُكَفِّرَنَّ عَنْهُمْ سَيِّئَاتِهِمْ ضرور بسرور ہم دور کریں گے ان سے ان کی برائیاں وَلَأُدْخِلَنَّهُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ اور داخل ضرور بھی سرور کریں گے ان کو باغوں میں جن کے نیچے بہتی ہیں نہریں. قرآن پاک کی یہ آیت پانچ قسم کے لوگوں کے لیے خوشخبری لا رہی ہے. ایک وہ ہے جس نے ہجرت کی, دوسرا فرمایا جو کہ نکالے گئے اپنے گھر سے. تو ہجرت کرنا اور نکالے جانے میں تھوڑا سا فرق ہے. ایک تو ہے کہ انسان نکلا ہے, اور یہ ہجرت بھی کوئی سیر سیاحت کی وجہ سے نہیں, جاب کے لیے نہیں, تعلیم کے لیے نہیں, یہ بھی دین کی ہجرت ہے. مگر پش نہیں کیا گیا, کسی نے پیچھے سے دھکا نہیں مارا, کسی نے تکلیف دے کے نہیں نکالا, بلکہ واقعی خود ہی دین کے لیے ایک جگہ سے دوسری جگہ چلے گئے کہ جی وہاں جا کے دین کا کام کرنا ہے, اس لیے یہاں سے اٹھ کے وہاں گئے. تو اس کو ہجرت کہتے ہیں. مگر ایک ہوتا ہے ہجرت نہیں بلکہ نکالا جانا. انسان دین پر عمل کر رہا ہے, رہنے والوں نے دین پر عمل کرنا اتنا تنگ کر دیا کہ پش کیا, تکلیف دی اور کہا کہ نکل جاؤ یہاں سے. تو یہ نکالا جانا یہ بھی بہت ہی تکلیف سے عمل, پریشان کن عمل. تو فرمایا پانچ لوگوں کی تعریفیں ہیں. ایک وہ ہے جس نے خود ہی ہجرت کی دین کے لیے, دوسرا وہ ہے جس کو دھکا دے کے نکالا گیا, اس کو اپنے گھروں سے اپنے وطن سے بے وطن کیا گیا دین کی خاطر. تیسرا وہ اوذوا فی سبیلی, وہ جن کو تکلیف پہنچی ہمارے راستے میں. ظاہری تکلیف بھی ہوتی ہے, باطنی تکلیف بھی ہوتی ہے کہ انسان دین پر عمل کر رہا ہے اور لوگ طرح طرح کی باتیں کر رہے ہیں, تکلیفیں دے رہے ہیں, یا اس طرح سے قریب نہیں کر رہے جس طرح سے قریب کرنا چاہیے. یہ دین کے راستے کی تکلیف ہے. وقاتلوا, اور چوتھے وہ لوگ ہیں جنہوں نے جو لڑے اللہ کے راستے میں, جنہوں نے اللہ کے راستے میں جان دینے کا عہد کر دیا. اور پانچویں وہ جنہوں نے جان دے دی. فرمایا یہ پانچ, اللہ تعالیٰ فرمایا پانچ بڑے زبردست قسم کے لوگ. اللہ تعالیٰ فرماتے ہیں لَأُكَفِّرَنَّ عَنْهُمْ سَيِّئَاتِهِمْ, ضرور بِضرور اس میں کوئی شک نہیں ہے, ان کی جو برائیاں ہیں, جو غلطیاں انہوں نے کی ہیں, जो छोटे मोटे उन्होंने ना फरमानी अल्लाह की, अल्लाह ताला फरमाए सारे साफ। वला उदखिलन्नहुम जन्नातिन तजरी, जरूर भी जरूर हम उनको दाखिल करेंगे जन्नत में, बागों में दाखिल करेंगे, तजरी मिन तहतिहा अल-अनहार, जिनके नीचे नहरें बह रही हैं। तो ये पांच किस्म के लोग हैं। इन पांचों किस्म के लोगों के अंदर एक चीज कॉमन है, और वो ये है कि पांचों ने तकलीफ उठाई, पांचों ने मुजाहिदा किया, पांचों ने अपने आप को तकलीफ में डाला, और दीन इस्लाम में इबादत भी एक बड़ा अमल है, मगर दीन की वजह से तकलीफ उठाना, दीन पर अमल करने के लिए तकलीफ उठाना, ये बहुत ज्यादा बड़ा अजर है। नबी सल्लल्लाहु अलैहि वसल्लम की एक सहाबिया थी, नेक थी, बहुत ही ज्यादा नेक थी। एक सहाबी से उनकी शादी हुई, शादी होने के बाद वो अपने खाविंद की बहुत खिदमत करती थी, बहुत मोहब्बत का इजहार करती थी, हत्ता कि एक मरतबा उनके शौहर ने उनसे कहा कि मेरे लिए पानी ले जाओ, शाम को जब घर आए तो बीवी से कहा एक प्याला पानी पिला दो। बीवी गई और प्याला पानी लेके आई, जब प्याला पानी लेके आई तो देखा कि शौहर सो गए, शौहर सोए पड़े थे, तो ये शौहर के करीब आकर खड़ी हो गई, इस इंतजार में कि थका हुआ है तो इसको जगाती भी नहीं हूं, मगर अगर उठ के पानी तलब करेंगे तो मैं यहां खड़ी रहूं ताकि वो पानी भी पी लें। इंतजार करती रही करती रही, काफी सारा वक्त गुजर गया, घंटों गुजर गए, और ये इस इंतजार में खड़ी रही कि अगर इनको जरूरत हुई तो मैं इनको ये पानी दे दूंगी। काफी देर के बाद शौहर की आंख खुली, तो शौहर ने देखा कि ये खड़ी हुई है, पूछा क्यों खड़ी हुई हो, तो अर्ज किया कि आपने मुझे कहा था कि पानी ले आओ, जब मैं पानी लेके वापस लौटी तो आप सो चुके थे। शौहरों की यह आदत है कि कई मरतबा एक मिनट में जाग रहे होते हैं और एक मिनट में सो जाते हैं। दोबारा सहाबा इकराम में से भी कुछ ऐसे बुजुर्ग गुजरे हैं, तो वो पानी लेके आई और पानी लेके जैसे ही वापस पहुंची तो सो गई थी। अब तो ये सो गई, सो गए, और इन्होंने उठ के जब देखा तो पूछा कि भाई क्यों आप यहां खड़ी थी, तो उन्होंने कहा कि इसलिए खड़ी थी कि आप सो गए, मैंने कहा जब जागेंगे तो पानी की जरूरत होगी तो इसलिए मैं खड़ी रही। उसने कहा मैं तो इतनी देर हो गई, उसने कहा भाई सारा वक्त गुजर गया है। शौहर को बहुत ही मोहब्बत आई, बहुत ही ज्यादा उसके ऊपर तरस भी आया, मोहब्बत भी आई, दिल में उसके लिए कदर भी आई कि देखो ये इतनी खिदमत गुजार। तो उसने कहा कि आज मैं तुझसे इतना खुश हूं, तू मुझसे जो भी मांगेगी, मेरी इस्तेदाद में हुआ तो मैं तेरे लिए करने के लिए तैयार हूं, तुम्हें आज इस तरह से मेरा दिल जीता है। बीवी ने कहा कि सच बताएं, अगर आपकी इस्तेदाद में कोई चीज हुई और मैं मांगूंगी तो आप मुझे वो अदा कर देंगे? शौहर ने कहा बिल्कुल अदा कर दूंगा। बीवी ने कहा तो फिर मुझे तलाक दे दीजिए। इतना ज्यादा जो है वो तुमने मेरे साथ मोहब्बत का मामला किया, इतनी हमारी मोहब्बत है, इतने साल गुजर गए हैं, और रात को तूने इस मोहब्बत के ऊपर तो मैंने तुझे ये कहा कि जो तू मांगेगी मैं दे दूंगा, तो अब तू मांगने में तलाक मांग रही है? उसने कहा हाँ मुझे तलाक चाहिए। उसने कहा तलाक तो मैं तुझे नहीं देता, मुझे तुझसे बड़ी मोहब्बत है, ऐसे तो मैं नहीं कर सकता। नबी अलैहिस्सलाम से पूछता हूं, अगर अल्लाह के नबी फरमाएंगे तो मैं दे देते हैं। उसने कहा ठीक है। दूसरे दिन दोनों मियां बीवी जो हैं वो अपने घर से नबी अलैहिस्सलाम के मुबारक घर तशरीफ ले जाने के लिए निकले। अभी रास्ते में ही थे तो शौहर को जो है वो पैर फिसला और अच्छी खासी चोट आई। चोट आई तो बीवी ने जो है वो मरहम किया, अपने दुपट्टे का टुकड़ा फाड़ के शौहर की चोट के ऊपर पट्टी लगाई और शौहर से कहा कि हमें नबी अलैहिस्सलाम के पास अब जाने की जरूरत नहीं, मैं तुझसे तलाक का मुतालबा खत्म करती हूं, वापस घर चलते हैं। शौहर बड़ा खुश भी हुआ मगर हैरान भी हुआ कि चोट लगने में बीवी ने अगर ये करना था तो मुझे पहले बता दी थी। बहरहाल घर वापस पहुंचे, घर वापस पहुंचे तो शौहर ने बीवी से पूछा कि भाई सच बता क्या ये मामला है, इतनी तूने खिदमत की, इस खिदमत की खुशी में मैंने तुझसे कहा जो मांग मांगती है मैं देने के लिए तैयार, तो तूने तलाक मांगी और हम नबी अलैहिस्सलाम के पास पूछने के लिए गए कि तलाक दूं या ना दूं, और रास्ते में चोट आ गई और वापस आया चोट आई तो तूने कहा वापस चले मेरे नबी मुझे तलाक नहीं चाहिए। उसने कहा मैंने नबी अलैहिस्सलाम की मुबारक हदीस सुनी है, आपने फरमाया कि जिसको दीन के रास्ते में अल्लाह के रास्ते में कभी कोई तकलीफ बर्दाश्त नहीं करनी पड़ी वो ऐसा है कि जैसे उसने मुनाफिकत की एक किस्म पर उसको मौत आ गई। तो आपकी जिंदगी को मैंने देखा, आपकी जिंदगी बहुत ही आसान थी, अल्लाह ने आपको माल भी दिया हुआ था, पैसे भी दिए हुए थे, आपकी जिंदगी आसान थी, आपने कोई दीन के लिए तकलीफ अभी तक उठाई नहीं थी, तो मुझे ये डर था कहीं आपकी मौत मुनाफिकत की किस्म पे ना आए, तो मैं नहीं चाहती थी कि मेरी शादी किसी ऐसे बंदे से हो। मगर जब हम अल्लाह के नबी से ये सवाल पूछने के लिए गए, दीन का इल्म था ये, और इस रास्ते में आपको चोट आई, तो मुझे यकीन हो गया कि आपको भी दीन के रास्ते में तकलीफ आई है। जब ये यकीन हो गया तो मैंने कहा मेरा मसला हल है, आप वापस चले। अल्लाह के रास्ते में जो तकलीफ आती है ये बहुत बड़ा अजर रखती है, बहुत बड़ा अजर रखती है, यही वो तकलीफ होती है, वो जायदा होता है जिस पर अल्लाह ताला अपनी रहमत बरसाते हैं। ताला कुरान पाक में फरमाते हैं, मशहूर कुरान की आयत है, वल्लदीना जाहदू फीना लनहदियन्नहुम सुबुलना, जिसने हमारे रास्ते में मुजाहिदा किया, तकलीफ बर्दाश्त की, उसके लिए हम रास्ता जो है वो अपने तक पहुंचने का रास्ता खोल देते हैं। तो इबादत जो है वो इंसान को अल्लाह के करीब करती है, मगर ये जो तकलीफें बर्दाश्त करना है ना दीन के रास्ते में, ये इंसान को अल्लाह से बहुत ज्यादा करीब करती है, बहुत ही ज्यादा अल्लाह की रहमत की निगाह होती है। और ये जो पांच हजरात जिनकी गुफ्तगू इस मुबारक आयत में अल्लाह ताला ने फरमाई, पांचों वो जिनको तकलीफ जो उठा रहे हैं दीन के रास्ते, हिजरत कर रहा है, एक को घर से निकाला जा रहा है, एक तकलीफ बर्दाश्त कर रहा है, लोगों के जुमले सुन रहा है, लोगों की बदतमीजी बर्दाश्त कर रहा है, एक जो है वो जो अल्लाह के रास्ते में लड़ रहा है और एक अल्लाह के रास्ते में शहीद, ये पांच लोगों का तस्करा। मगर मोटा उसूल यही कि जिसने तकलीफ उठाई अल्लाह के रास्ते में, जो सताया गया अल्लाह के रास्ते में, उस पर अल्लाह की रहमत की नजर होती है। अगर शिबली रहमतुल्लाह है, बड़े बुजुर्ग की सुन्नत के गुजरे, मशहूर बुजुर्ग गुजरे हैं, हजरत शिबली रहमतुल्लाह अलैह निहावंद का एक इलाका था, उसके गवर्नर थे। वक्तन फवक्तन सोचते थे कि मेरी जिंदगी बहुत ही आम सी गुजर रही है और जिंदगी के अंदर अल्लाह ताला से ताल्लुक होना चाहिए, वो ताल्लुक है कोई नहीं। तो वक्तन फवक्तन ये ख्याल आता, मगर गवर्नर थे और गवर्नरी वाली जिंदगी थी और ऐश इशरत थी, तो कई मरतबा जब ऐश इशरत होती है तो ये मामला जो है इसको इंसान तबाह देता है। फिर कभी कोई बात सुन लेते हैं तो दिल में ये मामला फिर खड़ा हो जाता है, मगर जो माहौल, जिस माहौल में इंसान होता है, इंसान कहता है अभी इसको दबाव दो। जैसे कई मरतबा फैमिली में नेकी वाला माहौल नहीं होता तो इंसान के दिल में शौक आता है कि मैं नेकी पे कदम बढ़ाऊं, मगर पूरे खानदान में देखते हैं कि हर तरफ सारे नेकी पे नहीं, तो इंसान कहता यार अभी दबाव दे। तो शिबली रहमतुल्लाह अलैह गवर्नर थे, माहौल ऐसा था, उन्होंने कहा अभी तो ये मामला जो है ना ये अल्लाह के कुर्ब हासिल करने वाला मामला, तो दबा ही देना चाहिए। बादशाह के यहां एक मरतबा दावत हुई और बादशाह ने सारे गवर्नर को बुलाया और सारे गवर्नर को बुलाकर एक पोशाक दी, खूबसूरत पोशाक सबको दी, उनकी उम्र अच्छे जन रहे थे, बादशाह सबसे खुश था। शिबली रहमतुल्लाह अलैह ने देखा कि एक गवर्नर साहब थे, उनको जोर से छींक आई और नाक में से जो नाक बहने लगी। अब ये जो गवर्नर साहब है इनकी नाल मैंने लगी, इन्होंने इधर उधर देखा और उन्होंने देखा कि बादशाह ने इधर नहीं देखा, तो वो जो पोशाक है जो बादशाह ने दी थी उसी के कोने से जो है अपनी नाक पहुंची। जैसे ही नाक पहुंचने लगे बादशाह की नजर जो है वो उन पर पड़ लगी। बादशाह ने बड़ा उससे पहचान की, ये कदर किए तुमने इस पोशाक की जो मैंने तुम्हें दी, चले जाओ यहां से। सारे ये जो खुशी का माहौल था ये माहौल ही तब्दील हो गया। अदर शिफरी रहमतुल्लाह ने सोचा कि इतनी बड़ी गलती भी नहीं की है, चीखा रहना अल्लाह की तरफ से होता है, इतना बादशाह ने डांट दिया। दिल में बार बार ये भी सोच आती थी कि दिल्ली वाली दीन वाली जिंदगी गुजारनी है। तो इस ज्यादती पे अदर शिफरी रहमतुल्लाह ने बादशाह के पास गए और बादशाह से पूछा, दीदी मैं एक सवाल करने आया हूँ। बादशाह ने कहा क्या सवाल करना है? सवाल ये करना है कि इंसान को चीख आती है कि उसकी अपनी मर्जी से होती है या अल्लाह की मर्जी से होती है? बादशाह ने यह सवाल सुनते ही कहा, शिबली मुझे लगता है कि तेरे अंदर जो है एहतसाब की बू है, तू मेरा एहतसाब करना चाह रहा? बिल्कुल मैं इजाजत नहीं दूंगा कि तेरा एहतसाब तू मेरा एहतसाब करे। अल्लाह शिबली रहमतुल्लाह ने फरमाया कि देखिए बादशाह सलामत, ये एक पोशाक आपने मुझे दी है ना, एक इंसानियत की पोशाक मुझे अल्लाह ने भी दी है, मुझे वो पोशाक ज्यादा अजीज है, ये पोशाक अपनी नए और मैं गवर्नमेंट छोड़ रहा हूं। वैसे ही दिल में शौक था कि नेकी वाला रास्ता इख्तियार करूं। अब ये एक रास्ता बन गया, मौका मिल गया, तो उन्होंने ये गवर्नरी छोड़ दी। लोगों से उनको पता था कि इस वक्त अगर किसी ने कोई अल्लाह वाले ऐसे हैं जिनके पास जाके अल्लाह का कुर्ब हासिल होगा, वो वक्त के बड़े बुजुर्ग जुनैद बगदादी रहमतुल्लाह अलैह। तो सोचा कि मैं जुनैद बगदादी रहमतुल्लाह अलैह के पास चले जाऊं, उनके पास जाके सीखूंगा अल्लाह का कुर्ब। तो जहन में यही लेके गए कि हजरत के पास जाऊंगा, हजरत यहां क्लासेस लगी हुई होंगी, दर्स होता होगा और दर्स में बैठ के जो है वो अल्लाह का कुर्ब हासिल करूंगा। गवर्नर साहब पहुंच गए जुनैद बगदादी रहमतुल्लाह अलैह के पास और जाके सारा बताया कि इस तरह गवर्नर हूं और गवर्नरी को लात मार के आया हूं, अल्लाह का कुर्ब हासिल करना चाहता हूं, तो अब आपकी मजलिस में बैठूंगा। अगर जुनैद बगदादी रहमतुल्लाह फरमाया कि हमारी मजलिस में बैठने से ये अल्लाह का कुर्ब हासिल नहीं होगा। उसने कहा मैंने तो ये सुना था। उसने कहा नहीं, जिस तरह मैं कहूंगा उस तरह करने से अल्लाह का कुर्ब हासिल होगा। अल शिफी रहमतुल्लाह ने फरमाया ठीक है, जैसे आप कहेंगे वैसे करूंगा, आप बस मुझे अल्लाह से वासिल कर दें, अल्लाह का कुर्ब पाना चाहता हूं। फरमाया पहले अपने आप को पक्का करो, अगर तैयार हो कि नहीं तैयार हो कि अल्लाह का ताल्लुक मुजाहिदे के जरिए से मिलता है। वल्लज़ीन जाहदू फीना लनहदीयन्नहुम सुबुलना। जब तक कुछ एक्शन नहीं होगा, तकलीफ नहीं उठाओगे, नहीं मिलना। रहमतुल्लाह ने थोड़ा सोचा और सोचे कहा बादशाह यह हजरत मुझे कबूल है, जो आप फरमाएंगे करने के लिए तैयार, तो क्या करूं? फरमाया अभी तो आपके अंदर गवर्नरी की जो जरासीम है वो बहुत मौजूद है, बड़े बड़े घरों में मोहल्लात में रहने का, खुशबुओं में फिरने का, बड़े बड़े लोगों के साथ ताल्लुक रखने का, ये जो सारा जो जरासीम है पहले तो ये निकालने पड़ेंगे। तो रशिमली रहमतुल्लाह को जगह अगर फिर क्या करूं? फरमाया फलां जगह पे गंधक की दुकान है, वहां पे नौकरी करो, जरा एक साल पूरी वहां पे नौकरी करो, उसके बाद मुझसे मिलने के लिए आना। अगर एक साल आपसे कोई मुलाकात भी नहीं होगी बस वही करता हूं। फरमाया हां, मुलाकात के लिए बार बार आओगे तो आसानी होगी, अपने प्रॉब्लम्स खुद ही डील करना वहां पे, तो फिर थोड़ा सा ये मुजाहिदे वाला काम करना। अब गवर्नर साहब गंधक की दुकान पे चले गए, जिनको गंधक पता नहीं कि क्या होता है। गंधक जो है वो एक बहुत ही बदबू वाला तेजाब टाइप एक चीज होती है जो बेचा जाता है, गंधक का तेल भी होता है, बदबूदार तरीन चीज होती है। अंदर की दुकान भी चले गए, पहले तो गए तो बड़ा नाक मुंह चढ़ाएगी, क्या बदबू है, मैंने तो कभी सोचा भी नहीं था। दिल में यह भी ख्याल आया कि ये किस तरह का तरीका है कि इंसान जो है वो दीन सीखने के लिए आया और उसको गंदक की दुकान में डाल दिया गया। मगर सोचा कि जुनैद बगदादी वक्त के बड़े बुजुर्ग हैं, اور اگر وہ فرما رہے ہیں کہ یہ مجاہدہ کرنے سے اللہ کا قرب حاصل ہوگا تو چلو سال ہی ہے نا گزار لیتا ہوں. بڑی مشکلوں سے سال گزارا, ایسی بدبودار دکان, پھر دکان کے مالک بھی خود نہیں, مالک جو ہے وہ خوب نوکری لیتا, ٹائم پہ آؤ تو چھٹی نہیں کرو تو فلاں کو دو, گاہک جو آتے وہ بھی بات کرتے سناتے, کڑوی کڑوی باتیں سننے کو ملتی. بڑی تکلیف دہ سچویشن میں سے گزر رہے تھے, بڑا گن گن کر سال پورا مکمل ہوا. جس دن سال مکمل ہوا اسی دن حضرت کے پاس پہنچ گئے. اگر اللہ نے فرمایا تھا کہ سال مکمل کرنا ہے, الحمدللہ سال مکمل ہو گیا. حضرت نے فرمایا اچھا تو دن گن رہا تھا, ایک سال اور بھی لگا کے واپس جا. اللہ واپس چلے گئے گورنر صاحب, پھر گندھک کی دکان. مگر اب سال پورا گزر گیا تھا اور اب عادت ہو گئی تھی, بدبو کی بھی عادت ہو گئی تھی, لوگوں کی کڑوی باتیں سننے کی بھی عادت ہو گئی تھی, باس کی بھی ڈانٹ ڈپٹے سننے کی عادت ہو گئی تھی. یہ انسان کی اصلاح جو ہے ڈانٹ ڈپٹ سننے سے ہوتی ہے, ورنہ تو انسان خود ہی باس ہوتا ہے, سارا وقت باس ہی بنا ہوا ہوتا ہے, ہر ایک پہ باس ہوتا ہے. اور جہاں کہیں اس کو باس سے کم رتبہ ملے گا وہاں پہ یہ نفس کو بڑی چوٹ لگے گی. جو یہ سمجھتا ہے کہ جی ہم اصلاح کے لیے نہیں اور ہم خدمت سے بالا تر ہیں, ہم شیخ رکھنے سے بھی بالا تر ہیں اور ہمیں مجاہدے کرنے کی ضرورت نہیں, وہ باطنی پیشنٹس میں سب سے بڑا پیشنٹ ہوتا ہے, ہارٹ پیشنٹ ہوتا ہے وہ, باطنی بیماروں میں سب سے بڑا بیمار. انہ لا یحب المستکبرین, تو بے شک اللہ تعالیٰ تکبر کرنے والوں کو پسند نہیں کرتے. تو جو یہ سمجھے نا کہ میں خدمت سے بالا تر, شیخ سے بالا تر, وہ باطنی بیماروں میں بڑا بیمار. حضرت انور شاہ کشمیری رحمت اللہ علیہ بڑے صغیر کے بڑے بزرگ گزرے ہیں, بہت بڑے محدث گزرے ہیں. ختم بخاری پہ فرمایا کرتے تھے کہ دیکھو ختم بخاری کی مجلس ہے, بہت سارے طلباء نے بخاری شریف پڑھ لی ہے, عالم بن گئے ہیں, مگر میری ایک بات غور سے سنو, جب تک کسی اللہ والے کی جوتیاں سیدھی نہیں کرو گے تب تک حدیث کی روح نصیب نہیں ہوگی. تو یہ جو اللہ کا قرب ہے یہ خدمت سے ملتا ہے, مجاہدہ کرنے سے. اب کیونکہ مجاہدے کی عادت ہو گئی, سال گزر گیا تھا, شکی رحمۃ اللہ نے ایک اور سال بڑی آرام سے گزار لیا, تو وہ کڑوی باتیں بھی سن لی, بدبو بھی سمجھ, بدبو بھی برداشت کر لی. بلکہ دوسرا سال پورا مکمل ہوا تو اب ان کی ہمت نہیں ہوئی کہ میں حضرت کے پاس جاؤں, رہن میں یہ بھی تھا کہ تیسرا سال بھی نہ لگ جائے. تو حضرت نے خود ہی بلا لیا کچھ عرصے بعد, تو حضرت کی خدمت میں حاضر ہوئے کہ حضرت پوچھا, ہاں بھائی آپ کے دو سال مکمل ہو گئے؟ فرمایا جی حضرت دو سال مکمل ہو گئے. حضرت نے فرمایا کہ بہت ہی اچھا ہے, اب آپ کو عام لوگوں کے ساتھ رہنے کا, عام حالات میں رہنے کی ذرا عادت ہو گئی ہے, اوپر سے تھوڑا نیچے آ گئے ہیں, مگر ابھی بھی جو عارضی آنی چاہیے وہ عارضی نہیں آئی ہے, کیونکہ آپ کی بیماری زیادہ ہے, گورنر بن گئے تو بیماری زیادہ پڑ گئی نا, بہت سارے لوگوں کے باس تھے, اور یہ جو باس بننا ہے یہ انسان کو بڑا بیمار کر دیتا ہے, انسان کو عادت ہو جاتی ہے بڑا بننے کی, اور خدمت کرنا جو ہے یہ انسان کو سیدھا کرتا ہے. حضرت نے فرمایا کہ بھائی سیدھا کچھ لحاظ سے تو ہو گئے ہو, مگر کچھ لحاظ سے سیدھے نہیں ہوئے ہو, ایک کام اور کرنا پڑے گا. تو فرمایا حضرت اب کیا؟ فرمایا کہ یہ لوگ کہاں سا اور یہ لے کر اور بازاروں میں ایک سال تک پھرتے رہو اور بھیک مانگتے رہو, اس سے طبیعت اور سیدھی ہوگی, اندر کی میں جو ہے یہ اس سے مٹنی ہے. جب ہر ایک کے سامنے جھکو گے, ہر ایک کے سامنے عاجزی اور ہر ایک کے سامنے زاری کرنی ہوگی, تب جا کے یہ اندر کا جو میں کا بت ہے نا یہ ٹوٹے گا. سوچا بھی نہیں تھا گورنر صاحب نے کہ بھیک मांगनी पड़ेगी, इतना झुकना पड़ेगा। मगर अल्लाह का कुर्ब हासिल करने के लिए फैसला किया कि ठीक है ये भी कर लेते हैं। अब कहां सा लेके घूम रहे हैं? कोई बंदा बहुत ही हमदर्दी की निगाह से देखता है कि बेचारा बूढ़ा आदमी है मांग रहा है, और कोई कहता है इतना हट्टा कट्टा है और मांग रहा है, इसको शर्म नहीं आती, कोई कुछ कहे कोई कुछ कहे। बड़ी तकलीफ हुई, मगर साल गुजर गया। अब तरतीब पता थी कि साल गुजर गया है, मगर हजरत को अगर कहा तो हजरत इसको पसंद नहीं फरमाते, तो खुद नहीं बताया कि साल गुजर गया। और ऐसा भी नहीं था कि हजरत इससे गाफिल थे, बहुत दुआएं के लिए करते हैं। ये जो मशाइख मेहनत पे लगाते हैं, काम पे लगाते हैं, तो पीछे से दुआएं भी हो रही होती हैं। ऐसा नहीं होता कि वो गाफिल होते हैं, बहुत दुआएं कर रहे थे। बड़ी फिक्र भी थी, खुद इंतजार था कि साल मुकम्मल हो, और साल मुकम्मल होने के बाद पता चलेगा कि तबीयत कैसी है। अगर खुद से ही कहेगा कि बुलाओ बुलाओ बुलाओ, तो मतलब अभी तबीयत में सुकून नहीं आया है, अभी भी तबीयत जो है वो तकब्बुराना है। मगर हजरत ने रिक्वेस्ट नहीं की कि मुझे बुलाओ बुलाओ बुलाओ, बल्कि हजरत जुनैद बगदादी रहमतुल्लाह ने खुद उनको बुलाया। अब 3 साल हो गए थे, और 3 साल तक अभी तक दर्श में तो बैठे नहीं थे। 2 साल गंधक की दुकान में काम किया और 1 साल भीख मांगी, और ये थे शिबली रहमतुल्लाह। फरमाया हजरत अब आप जो फरमाए मैं करने के लिए तैयार हूं। फरमाया अब ऐसा है, ये जो अल्लाह का कुर्ब है ये उस वक्त हासिल होता है जब इंसान तमाम लोगों के हुकूक अदा कर दे। तो काफी सारी आपकी इस्लाह तो हो गई है, मगर जब आप गवर्नर थे तो आपने लोगों के साथ खूब ज्यादतियां की होंगी। ये ओहदे ऐसे होते हैं जिनमें ज्यादतियां होती हैं। तो अब आप जाए ना जरा, जिनसे ज्यादती की है उनसे माफी करें, या तो उनकी ज्यादती को पूरा करें, जो ज्यादती की जो कमी कोताही की उस कमी कोताही को पूरी तरह से वापस लौटाएं, या उसको किसी न किसी तरह से कॉम्पनसेट करें, या फिर उसे माफ करवाएं। लिस्ट पहले बनाएं। अब अंदर सच भी दाखिल हो चुका था, वाकई अल्लाह का कुर्ब क्या कर दो। एक लिस्ट बनाई लोगों की जिनके साथ ज्यादतियां की थी, माली ज्यादतियां की थी, वैसे जुबान से ज्यादतियां की थी, अननेसेसरी जुल्म किया था, जिसने कोई गलती नहीं की थी उसके साथ जो ज्यादती की, सारा कुछ लिख लिया। एक एक करके सबके दरवाजे पे जाते रहे, किसी ने तो माफ कर दिया, किसी ने कहा अच्छा तू जिसने हमारे साथ ये ज्यादती की थी कभी माफ नहीं करेंगे, किसी ने मारा, किसी ने थप्पड़ लगाया, किसी ने कहा कि हाँ तूने हमारे साथ ये ज्यादती की थी, अब 3-4 महीने हमारी ये खिदमत कर, तो हमारी बकरियां चला, तो हमारा ये काम कर। 2.5-3 साल लगे लोगों के हुकूक माफ करवाने में, अब 6 साल गुजर चुके थे। 6 साल बाद हजरत की खिदमत में फिर हाजिर हुए। अब हजरत ने फरमाया कि हाँ आप इस काबिल हैं कि हमारे दर्श में बैठ सकते, ये मुजाहिदा किया अल्लाह के कुर्ब पाने के लिए। और अल्लाह का वादा वल्लज़ीन जाहदू फीना जिसने हमारे रास्ते में बुझाया था कि हम जरूर बेसरूर उसको सीधा रास्ता, उसको अपने कुर्ब का रास्ता खोल देंगे। तो अल्लाह के कुर्ब का रास्ता खुल गया। हजरत की नसीहत सुनते और नसीहत दिल में ऐसा असर करती कि जिंदगी कटाव करके तब्दील, पूरी तरह से अल्लाह वाले, अल्लाह की मोहब्बत इतनी छा गई कि अल्लाह की याद के अलावा कुछ याद नहीं रहता। याद में तेरी सबको भुला दूं, कोई न मुझको याद रहे, तुझ पे सब घर बार लुटा दूं, खाना दिल हर चीज लुटा दे, ऐसी मोहब्बत आ गई, ऐसी मोहब्बत कि दिल मोहब्बत में तड़पता। किताबों में लिखा है कि हजरत शिबली रहमतुल्लाह अलैह के सामने अगर कोई अल्लाह का नाम लेता वो अपने जेब में हाथ डालते और मीठा निकालते, जिसने नाम लिया होता उसके मुंह में मीठा डालते। किसी ने पूछा हजरत ये क्या करते हैं, کیوں نہ بھر دوں میں اس شخص کا نام میٹھے سے جو میرے محبوب کا نام لیتا ہے. ایسی اللہ کی ایمان آباد محبت کوئی ہوش نہیں. مجھ کو نہ اپنا ہوش نہ دنیا کا ہوش ہے, مجھ کو نہ اپنا ہوش نہ دنیا کا ہوش ہے. رہتا ہوں مست ہو کے تمہارے جمال میں, تاروں سے پوچھ لو میری روح داد زندگی, تاروں سے پوچھ لو میری روح داد زندگی. راتوں کو جاگتا ہوں تمہارے خیال میں. ایسی محبت آ گئی دن رات اللہ ہی کا خیال, تو اللہ ہی کی یاد, اللہ ہی کا نام. کوئی بھی نام لیتا اس کے منہ میں میٹھا ڈالتے ہیں. حتیٰ کہ کچھ نوجوان بچوں نے یہ سمجھا کہ یہ مجنون ہے, ایسے بس گم ہوئے رہے ہیں اللہ کی یاد. کسی نے کہا کہ یہ تو پاگل لگتے ہیں. نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ تم اللہ کو اتنا یاد کرو کہ لوگ کہیں کہ یہ مجنون ہے, یہ پاگل ہو گیا ہے. اور بالکل یہی کیفیت حضرت شبلی رحمۃ اللہ ہے. حتیٰ کہ کچھ بچوں نے اٹھا کے پتھر مارا کہ یہ تو پاگل ہے. تو پتھر مارا, کتابوں میں لکھا ہے کہ پتھر مارا تو حضرت کے جسم سے خون نکلا اور خون کے قطرے نکل کے زمین پر گرتے. کتابوں میں لکھا ہے کہ ہر قطرہ جو زمین پر گرتا وہ لفظ اللہ بناتا تھا. یہ محبت تھی اور یہ اللہ کی محبت, یہ مجاہدہ کرنے والے کو حاصل. جس نے اللہ کی راستے میں تکلیف برداشت کی اس کو یہ محبت حاصل ہوتی ہے. اسی بزرگوں نے فرمایا کہ عبادت سے جنت ملتی ہے, خدمت سے خدا ملتا ہے. تو عبادت چھوٹی چیز ہو گئی, خدمت بڑی چیز ہو گئی. کیوں؟ کیونکہ خدمت میں مجاہدہ ہے. خدمت میں دو قسم کے مجاہدے, ایک تو ظاہری مجاہدہ ہے, پھر کسی کی خدمت کی پیر دبائے تو پیر دبانے کے لیے فزیکل ایکسرشن ہے نا, ظاہری مجاہدہ ہے. اور ایک باطنی مجاہدہ ہوتا ہے کہ جس کی خدمت کر رہے ہو ظاہر ہے اپنے آپ کو اس سے کم سمجھو گے تو خدمت کرو, تو جھکانا بھی پڑتا ہے اپنے آپ. خدمت کرنے کے لیے اپنے آپ کو جھکانا پڑتا ہے. حضرت قاری محمد طیب رحمۃ اللہ علیہ, حضرت احتسامی رحمۃ اللہ علیہ کی جنت میں حاضر ہوئے. حضرت قاری طیب رحمۃ اللہ علیہ دارالعلوم کے مہتمم بھی تھے, اللہ نے ان کو خوبصورتی بھی دی تھی, اللہ نے ان کو مال بھی دیا تھا. اتنے بڑے بزرگ کے جو ہیں وہ پوتے بھی تھے, خود بہت بڑے عالم تھے اور دنیا کے اتنے بڑے دارالعلوم کے مہتمم صاحب پرنسپل صاحب بھی تھے. مگر ایک اللہ والے کی جنت میں حاضر ہوئے کہ جی میں نے بھی یہ قرب والا راستہ جو ہے طے کرنا ہے. ویسے ہی اللہ تعالیٰ کتنے قریب تھے, عالم تھے, ان تمام چیزوں سے گزر چکے تھے, مگر سوچا کہ جی آگے بڑھنا ہے. تو آ کے حضرت سے اپنی بیماری عرض کر دی کہ حضرت اصل میں اللہ نے اتنی نعمتیں دی ہوئی ہیں, مال بھی دیا ہوا ہے, علم بھی دیا ہوا ہے, عہدہ دیا ہوا ہے اتنے بڑے دارالعلوم کا پرنسپل بھی, اس کے ساتھ ساتھ اللہ تعالیٰ نے خوبصورتی بھی دی ہوئی ہے, یہ تمام چیزیں اللہ نے دی ہوئی ہیں. تو کبھی کبھی دل میں یہ خیال آتا ہے کہ میں بہتر ہوں, تو کوئی وظیفہ کوئی بتائے نا ایسا کہ یہ جو غلط خیال ہے, یہ متکبرانہ خیال ہے, ختم ہو جائے. اب نے فرمایا کوئی وظیفہ نہیں ہے اس کے لیے, بس اتنا کر دیا کرنا کہ جو لوگ بھی خانقاہ میں آتے ہیں نا وہ آئیں اندر تو پیچھے ان کی چپلیں جو باہر پڑی ہوتی ہیں ان چپلوں کو آپ ہر مرتبہ سیدھا کر دیا کریں. کہ یہ جو خدمت ہے کئی مرتبہ ظاہری طور پہ اتنی تکلیف نہیں ہوتی, مجاہدہ نہیں ہوتا, اگر باطنی طور پہ بہت مجاہدہ. اتنے بڑے محترم, اتنے بڑے بزرگ کے پوتے ہیں, اتنے بڑے عالم, ان سے کہا جا رہا ہے جی عام لوگ آتے ہیں ان سب کے جوتے سیدھے کر دیا کریں بس. تو یہ جو خدمت کرنا ہے اس میں دو قسم کے مجاہدے ہیں, ایک مجاہدہ تو ظاہری ہے فزیکل ایکسرشن ہے,
एक दिल का मुजाहिदा है। इंसान को अपने आप को झुकाना पड़ता है। तो कई मरतबा जाहिर मुजाहिदे के लिए इंसान तैयार होता है कि दिल का मुजाहिदा करने के लिए इंसान तैयार नहीं होता। मैं क्यों करूंगी, मैं क्यों खिदमत करूं, मैं कोई कम हूं दूसरों से कि मैं नीचे लगूं और मैं खिदमत करूं। ये जो मैं खिदमत क्यों करूं, यही तो इंसान के अंदर का रोग है, यही तो बात है की बीमारी है। इसलिए कई मतलब इंसान जो है वो किसी बड़े आलिम की और बुजुर्ग की तो खिदमत करने के लिए तैयार है, मगर अपने शौहर और बच्चों की खिदमत करने के लिए तैयार कोई नहीं है। वालदेन की खिदमत करने के लिए तैयार कोई नहीं। भाई दूसरे करेंगे तो मैं करूंगा। भाई आपका अपना मामला है, उनका अपना मामला है। आपने तो अल्लाह को राजी करना है, तो इबादत से जन्नत मिलती है, खिदमत से खुदा मिलता है। जो खिदमत से दूर है वो अल्लाह से भी दूर है। और जो ये समझे कि मैं तो खिदमत से बाधातर हूं, मैं तो बॉस बनने के लिए हूं, मैं तो बड़ा बनने के लिए हूं, एवरीबडी शुड बी डूइंग माय खिदमत, था मुझे खिदमत करने की जरूरत नहीं है। जिस मकाम पे मैं हूं कोई बनता है कि मैं खिदमत करूं? जो बंदा यूं सोच रहा है ना वो हार्ट पेशेंट है, बातनी तौर पे सबसे बड़ा पेशेंट वो है। हमारे हजरत के शेख हजरत ख्वाजा गुलाम हबीब साहब रहमतुल्लाह अलैह बड़े अल्लाह वाले थे, बहुत बड़े बुजुर्ग थे। पाकिस्तान हिंदुस्तान में भी बहुत बड़े बुजुर्ग थे, सऊदी अरब में भी, भारत में मक्का में मक्का के हरम के बेसमेंट में कुछ कमरे बनाए हुए थे, जो इस्लामी हुकूमतों में या इस्लामी मुल्कों के जो बड़े उलमा हैं, बड़े अल्लाह वाले हैं, उनके लिए वो रूम स्पेशल मुख्तस किए हुए थे। तो ये सऊदी हुकूमत ने कुछ लोगों को ये रूम दिए हुए थे, अब तो नहीं है, सब कोई बेसमेंट ही नहीं है, मगर पहले ऐसे होता था, ये कमरे थे। उसमें हजरत रहमतुल्लाह अलैह को भी ये कमरा दिया हुआ था कि आप भी पाकिस्तान के बड़े बुजुर्ग, आपके लिए कमरा। तो बड़े अल्लाह वाले थे, बड़ी रिकग्निशन थी। फिर लोग बड़े बड़े उलमा देखते थे कि जी सऊदी हुकूमत ने भी रिकग्नाइज किया, इतने बड़े बुजुर्ग हैं, उनको कमरा दिया हुआ है। फिर 6-7 टूटियां होती थी पूरी पूरे हरम के अंदर जमजम की, उसमें से एक टूटी हजरत के कमरे में लगी हुई थी, इतनी बड़ी उन्होंने सआदत दी हुई थी। यानी लोग ही लोग हजरत के पास आते अपना जमजम हजरत के कमरे से भर के लेके जाते थे, इनके पास डायरेक्ट टूटी है, तो जमजम के कुएं से आ रही है। तो इतने बड़े अल्लाह वाले थे। हज पे तशरीफ लाए एक बुजुर्ग कारी फतेह मोहम्मद रहमतुल्लाह अलैह, हजरत रहमतुल्लाह अलैह हजरत ख्वाजा गुलाम हबीब साहब रहमतुल्लाह अलैह उनसे मिलने के लिए गए। जब उनके पास पहुंचे तो लेटे हुए थे और सोए हुए थे, आंखें बंद थी। तो हजरत उनके पैरों के करीब आए और पैरों को दबाना शुरू कर दिया। जैसे पैरों को दबाना शुरू किया तो कारी फतेह मोहम्मद रहमतुल्लाह अलैह की आंख खुली और उन्होंने देखा कि ये आए हैं और ये मेरे पैर दबा रहे हैं। तो इन्होंने फौरन पैर पीछे खींच लिए, इतने बड़े बुजुर्ग में पैर कैसे दबाऊं। तो उन्होंने जब पैर पीछे खींचे तो हजरत की आंखों में से आंसू निकल आए। सारे हैरान भी थे, आंसू भी निकल आए। फरमाया अब कोई ऐसा है ही नहीं जो हमसे खिदमत करवाए, अब कोई ऐसा है ही नहीं जो हमसे खिदमत करवाए। तो जिसको खिदमत के जरिए से अल्लाह का कुर्ब मिला होता है उसको बड़ा हरी हिर्स होता है खिदमत करने का। आज तो हम कहते हैं कि जी बिल्कुल मुझे खिदमत के लिए तो जरा भी नहीं कहा जाए। रिश्तेदारों में से हमें जो बुरे लगते हैं उनकी तो खिदमत बिल्कुल भी हमने नहीं करनी है, बिल्कुल दिल ही नहीं चाहता है। तो इबादत से जन्नत मिलती है, खिदमत से खुदा मिलता है। पांच लोग जिनकी बहुत ज्यादा तारीफ अल्लाह ने की, पांचों को देखेंगे तो तकलीफ उठाई है किसी न किसी दर्जे में। कल्लज़ीना हाजरू जिन्होंने हिजरत की, वह उखरिजू मिन दियारिहिम जो अपने घर से निकाले गए, वह ऊज़ू फी सबीली जिनको मेरे रास्ते में तकलीफ आई, वह قاتلوا اور جو لڑے اللہ کے راستے میں، وقتلوا اور جو شہید ہو گئے اللہ کے راستے میں، تو جتنے بھی یہ عمل کرنے والے ہیں ساروں کے ساروں نے کوئی نہ کوئی مجاہدہ کیا. یہ مجاہدہ ہوتا ہے جو انسان کو نیکی پہ کھڑا کر دیتا ہے. یہ وہ مجاہدہ ہوتا ہے کہ جو اللہ کے قرب کے لیے راستہ بن جاتا ہے. اس لیے بزرگ جو ہے وہ خدمت کرواتے ہیں، اور جس کو سمجھ آ جائے نا کہ یہ خدمت کرنا، مجاہدہ کرنا، اپنے آپ کو جھکانا، کتنی بڑی اور تیز ترین چیز ہے اللہ کے راستے میں قرب حاصل کرنے کے لیے، وہ اسے پیچھے نہیں ہٹے گا. حضرت مولانا حسین احمد مدنی رحمت اللہ علیہ اپنے وقت کے بڑے اللہ والے بزرگ گزرے ہیں، تعلوم میں بخاری شریف کے استاد بھی تھے، بہت دعائیں مانگتے تھے کہ کسی طرح سے میری حاضری مدینہ منورہ ہو جائے، مکہ مکرمہ ہو جائے، میں وہاں پہنچوں اور حج عمرے کروں. اتنا ان کے اوپر شوق ہوتا تھا حج کرنے کا، مدینہ منورہ حاضری لینے کا، کہ جب حج کے ایام شروع ہوتے اور ہندوستان میں ہوتے اور جانا ممکن نہیں ہوتا، ویسے ہی نہیں تھے، اتنے سالوں تک کبھی گئے نہیں تھے، تو آپ جو ہے ایک اور ہی موڈ میں آ جاتے تھے. غم کی ایک کیفیت ہوتی تھی حج کے دنوں میں، کہتے تھے پتہ نہیں اس شاخ کیا کر رہے ہوں گے، پتہ نہیں اس شاخ کیا کر رہے ہوں گے. اس طرح یہ حاجیوں کو اس شاخ کہتے تھے اور ان کو یاد کرتے تھے کہ یہ اللہ سے محبت کرنے والے، یہ پہنچ گئے وہاں پہ، پتا نہیں اب کیا کر رہے ہوں گے، اللہ کی کیسی محبت حاصل کر رہے ہوں گے. تو یہی کہتے رہتے تھے، دعائیں بھی کرتے تھے. اتنی طلب تھی، اللہ تعالی نے ان کی اس طلب کو قبول کیا اور آپ جو ہیں وہ حج پہ بھی پہنچے، پھر مدینہ منورہ حاضری ہوئی. کیونکہ بڑے استاد تھے اور بخاری شریف کا زبردست علم بھی تھا، تو وہیں مسجد نبوی والوں نے آپ سے گزارش کی کہ آپ ہمارے یہاں درس دیا کریں. مسجد نبوی میں روضہ مبارک کے بالکل قریب بیٹھ کر درس حدیث دیا کرتے. 17-18 سال یہی معمول رہا، ہر سال حج بھی ہوتا تھا اور ہر سال و سال روضہ رسول بھی حاضر ہوتا. تو اتنی طلب تھی تو اللہ تعالی نے یہ طلب کو پورا کیا، مگر دل میں یہ آیا کہ بیٹھا ہوں پڑھا رہا ہوں، عبادت خوب ہو رہی ہے، مگر عبادت سے جنت ملتی ہے، خدمت سے خدا ملتا ہے. 17-18 سال بخاری شریف کا مسجد نبوی کا درس دینے کے بعد ذہن میں آیا کہ نہیں، میرے شیخ ہندوستان میں ہیں، ان کی خدمت میں جاتا ہوں اور کچھ نہ کچھ خدمت کا کام میرے ذمہ میں لگے تاکہ میں اللہ کا قرب اور زیادہ پاؤں. چنانچہ واپس گئے کہ نہیں، ابھی وہ پوری طرح سے قرب حاصل نہیں ہوا ہے. اور واپس گنگو آئے حضرت گنگوئی رحمت اللہ علیہ کی. اب حضرت گنگوئی رحمت اللہ علیہ نے دیکھا کہ یہ آئے ہیں، تو درس حدیث جو بخاری شریف کا دیتے تھے ان کی ڈیوٹی لگائی کہ آپ نے یہاں خانقاہ کی صبح اور شام کی سبزیاں لے کے آنا، تو صبح سبزی لے کے آتے شام کو سبزی. کہاں مسجد نبوی کا روضہ مبارک کے قریب بیٹھ کے درس دینا اور کہاں خانقاہ کے لیے سبزی لے کے آنا. یعنی اتنے بڑے عالم ہیں، جو بھی عام امیر غریب جس طرح کے بھی بندہ آتا ہے اس کے کھانے کا انتظام حضرت کے ذمہ لگایا ہوا ہے، سبزیاں آپ نے لے کے آنا، مگر خدمت کرتے تھے. اس میں ظاہری مجاہدہ بھی تھا، اس میں باطنی مجاہدہ بھی تھا. اتنا بڑا ہندوستان کا مشہور عالم اور عام سے لوگوں کے لیے سبزیاں لینے کے لیے جا رہا ہوں، مگر فرمایا کہ اس کام کو کرنے سے مجھے اللہ کا قرب حاصل ہو گیا. تو جب انسان اپنے آپ کو جھکاتا ہے، خدمت سے دو فائدے، ایک ظاہری مجاہدہ اور ایک باطنی مجاہدہ، اپنے آپ کو جھکانا پڑتا ہے. اس میں کو مٹاتے ہیں تو خدمت ہوتی ہے، ورنہ کہاں خدمت ہوتی ہے. فرمایا کہ یہ سبزیاں لانے سے مجھے اللہ کا قرب حاصل ہو گیا. اللہ تعالیٰ نے فرمایا کہ یہ جنہوں نے یہ پانچ کام کیے، ہجرت کی، گھر سے نکالے گئے، اللہ کے راستے میں تکلیفیں برداشت کی، اللہ کے راستے میں لڑے، اللہ کے راستے میں شہید ہوئے، فرمایا لَأُكَفِّرَنَّ عَنْهُمْ سَيِّئَاتِهِمْ، ضرور بس ضرور ان کے اندر کی برائیاں، ساری برائیاں دور کر دیں،
وَلَأُدْخِلَنَّهُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ، اور ضرور میں ضرور ہم ان کو جنت میں داخل کریں گے، مسئلہ ہی کوئی نہیں. ارے یہ تو ہمارے چاہنے والے ہیں، انہوں نے تو ہمارے محبت کے راستے میں قدم رکھ دیا، اب ان کی برائیاں دور کرنا، ان کو جنت میں داخل کرنا کوئی مسئلہ ہی نہیں. ثواب من عند اللہ، یہ ہے بدلہ اللہ کی طرف سے. واللہ عندہ حسن الثواب، اور اللہ کے ہاں ہے بہت زبردست بہت اچھا بدلہ. یہاں آگے آج کی کلاس مکمل ہوتی ہے، یہ آج اس ایک مرتبہ پھر ترجمہ کر دیتا ہے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. فالذین ہاجروا، پھر وہ لوگ جنہوں نے ہجرت کی. واخرجوا من دیارہم، اور جو نکالے گئے اپنے گھروں سے. وقوزوا فی سبیلی، اور ستائے گئے میری راہ میں. وقاتلوا، اور جو لڑے. وقتلوا، اور جو شہید ہوئے. لأکفرن عنہم سیئات، ہم ضرور دور کریں گے ان سے ان کی برائیاں. وَلَأُدْخِلَنَّهُمْ جَنَّاتٍ، اور ہم ضرور ان کو داخل کریں گے باغوں میں. تجری من تحتها الانہار، جن کے نیچے بہتی ہوں گی نہریں. ثوابًا من عند اللہ، یہ بدلہ ہے اللہ کی طرف سے. واللہ عندہ، اور اللہ کے پاس ہے حسن الثواب، اچھا بدلہ. آتے آج کی کلاس مکمل ہوگی، تھوڑی دیر کے لیے تمام طالبات جو ہیں وہ آنکھوں کو بند کر لیں، سر کو جھکا لیں. دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ کی یاد میں ڈوب جائے. تھوڑی دیر کے لیے اپنے دلوں میں اللہ کو یاد کر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں.
رہے یا رب تو میرا، یا یاد رہے یا رب تو میرا، اور میں تیرا یاد رہوں، مجھ کو فقط تجھ سے ہو محبت، خلق سے میں بیزار رہوں، ہر دم ذکر و فکر میں تیری مست رہوں، سرشار رہوں، خوش رہے نا مجھ کو کسی کا، تیرا مگر ہوشیار رہوں، اب تو رہے بس داد میں آ دے زباں اے میرے انا لا الہ الا اللہ، لا الہ مقصودِ حقیقی کوئی نہیں ہے، کوئی نہیں تیرے سوا موجودِ حقیقی، ہے کوئی نہیں تیرے سوا مشہودِ حقیقی، کوئی نہیں ہے ایران وہاں اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم إنا نسألك علما نافعا وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء صلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم